بالقاسم محمد وعلى أهل بيته الطيبين الطاهرين واللعنة الدائمة ولا قضائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كلامه الحميد وفرقانه المجيد قوله الحق وهو أصدق القائلين: بسم الله الرحمن الرحيم. إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله يفجرونها تفجيرا. صلوات على محمد وعلى آله. تمام تعریفیں اس خدائے بزرگ و برتر کے لیے جس نے قوت بصارت اور قوت سماعت سے سرفراز کیا، نعمت صحت و عافیت سے آج کا دن نصیب کیا، اور تمام ہدیے درود و سلام ان ازواج مقدسات کے لیے کہ جن کی تعلیمات نے ہر نعمت کے شکریہ کا طریقہ سکھا دیا. الحمد للہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. وجعلنا وإياكم إن شاء الله من الطالبين للثأر الحسين مع وليه الإمام المهدي من آل محمد عليهم السلام. أما بعد، شكر خدای محمد و آل محمد کہ فرش ولائے محمد و آل محمد پر تفسیر قرآن کے لیے حاضر خدمت ہیں. خدا کی بارگاہ میں التماس کرتے ہوئے کہ مالک، جیسے تو نے بستر سے اٹھا کر فرش ولا پر پہنچا دیا، ایسے ہمیں ہمارے مقام سے اٹھا کر میدان نصرت امام تک پہنچا دینا. اپنے لیے بھی دعا اور آپ تمام صاحبان ایمان کے لیے بھی دعا کہ پروردگار ہمارے اور آپ کے روزے اور نمازیں قبول فرمائے انشاءاللہ. یقیناً بہت بڑی ذمہ داری تفسیر قرآن کا بیان، اور بغیر اس ذمہ داری کو توسل اہل بیت کے انجام دینا صرف مشکل ہی نہیں بلکہ ناممکن ہے. لیکن تفسیر قرآن سے پہلے آپ کی خدمت میں روزانہ کوئی ایک ایسی نماز کا تذکرہ کیا جاتا ہے کہ ماہ مبارک رمضان یہ عبادت کا ایسا مہینہ ہے کہ شاید 11 مہینے ایک طرف عبادت کا شوق مجھ میں اور آپ میں رہتا ہے، لیکن اس مہینے میں خاص ایسا لگتا ہے جیسے رکاوٹیں دور ہوتی جا رہی ہیں. ہم قرآن پڑھنا چاہتے ہیں تو آسانی مل جاتی ہے، ہم آ کر بیٹھنا چاہتے ہیں، چونکہ جیسے جیسے انسان خدا سے قریب ہوتا ہے ویسے ویسے دنیا سے اپنے آپ کو دور محسوس کرتا ہے. رہا کچھ مسئلہ اس سے پہلے کہ نماز بیان کی جائے، ایک مسلسل مسئلہ جو مجھ سے پوچھا جا رہا ہے، اور بسا اوقات تو میں حیران ہوتا ہوں کہ یہ مسئلہ اتنا زیادہ غیر اہم تو نہیں تھا کہ لوگ اس کی اتنی پرواہ نہ کریں کہ جتنی کرنی چاہیے. تو مسئلہ بیان کرنے سے پہلے ذرا آیت قرآن سے تلاش کرتے ہیں. سورہ مبارکہ البقرہ میں اس کا حوالہ موجود ہے، آیت کا نشان ہے 187. اس میں خاص جملہ ہے روزے کے اوقات کو بیان کرتے ہوئے، کلو وشربو، رات بھر کھاؤ اور پیو. کلو وشربو، रात भर खाओ और पियो, कब तक? हत्ता यतबैना लकुमुल खैतुल अबयज़ु मिनल खैतिल अस्वद मिनल फज्र, यहां तक कि तुम्हारे लिए नुमाया हो जाए फज्र के वक्त में सफेद धागा सियाह धागे से अलग होते हुए। ये खालिस उर्दू है। इसका मतलब है कि अजान फज्र का वक्त, या कहिए सुबह सादिक के तुलू होने का वक्त, या कहिए जब सुबह की नमाज वाजिब हो जाए तो वो खास वक्त, तीन अल्फाज इस्तेमाल कर सकते हैं। और चूंकि तमाम जो अब तक के नक्शे आपको दिए गए उसमें एक लफ्ज इस्तेमाल हुआ है इमसाक, ये अरबी में लिखे हैं इमसाक, या इन्होंने इंग्लिश में भी इमसाक लिखा हुआ है। इमसाक का मतलब है, इमसाक का मतलब है यानी कि सिग्नल बंद हो गया। आसान लफ्ज क्या है, खाने पीने का सिग्नल जो खुला हुआ था रात भर खाइए और पीजिए, ये सिग्नल बंद हो गया। बंद होने से पहले, बंद होने से पहले हमारे वतन में तो ऐसा होता है कि रेड सिग्नल से पहले एक सिग्नल और रोशन होता है, वो गालिबन येलो होता है, ऑरेंज होता है, खैर ऑरेंज होता होगा तो ऑरेंज है, मगर क्यों है ये कि आप तैयार हो जाइए इससे पहले कि सिग्नल रेड हो जाए। तो इंसाक बिल्कुल ऐसे है जैसे अभी सिग्नल ऑरेंज हो गया, अब रुक जाइए या आहिस्ता आहिस्ता रुकने की तैयारी कीजिए यहां तक कि सिग्नल सुर्ख हो जाए। तो असले और रोजे का बंद होने का वक्त क्या है, लोग सवाल कर रहे थे 10 मिनट का वक्त दिया हुआ है। इमसाक मसलन है अगर 3:53 पर, तो फज्र का वक्त था 4:03 पर, ये पहला रोजा था, तो अगर इस एतबार से 10 मिनट का वक्त, ये 10 मिनट बहुत होते हैं, हमने ये ख्याल किया शायद 10 मिनट इसलिए रखे गए कि अगर आप सो जाएं और अचानक आपकी आंख लेट खुले तो आप उठकर इस 10 मिनट में पानी तो पी सकते। तो किसी ने सवाल किया कि मौलाना आंख नहीं खुली थी, सोते रह गए, उठे तो अजान हो रही थी, तो अभी नमाज नहीं हुई थी, तो क्या पानी पी सकते? तो बात बड़ी आसान सी है कि ये इमसाक का वक्त इसलिए रखा गया था कि एहतियात, अगर कोई मुंह के अंदर जर्रे गिजा ऐसा रह गया कि जो आखिर में कभी कभार लोआब के जरिए अंदर चला जाए, तो अजान फज्र से इतना पहले आप खाना पीना छोड़ दीजिए ताकि वो अगर जर्रा भी जा रहा हो तो उस वक्त से पहले ही चला जाए, जबकि वक्त असल रोजा शुरू होता है। फिर ताकीद करता हूं, खाना पीना बंद हो जाना चाहिए, रोजे के मुब्तलात का आगाज हो जाना चाहिए कि मुब्तलात की पाबंदी करना है कब से, यह 10 मिनट इमसाक का वक्त है। 10 मिनट ना सही, 7 मिनट सही, लेकिन मुश्किल ये है कि अगर उंगली कोई पकड़ा दी जाए तो कहीं हाथ ना थाम लिया जाए। 10 मिनट ठीक ठीक सलवात पढ़े मोहम्मद वाले। अब आप, मैं शायद यूं कहूं कि इसको रेड कर देना चाहिए इमसाक के टाइम को, कि ताकि इंसान मुतवज्जे हो जाए। कि रेड का मतलब क्या कि बस खाना पीना जो है वो इस टाइम तक अलाउ है, इसके बाद बंद हो गया। अब इसके बाद आप खाना और पीना नहीं कर सकते, तो रोजा रखने का वक्त भी कुरान ने बताया, सुम्मा अतिमुस्सियामा इलल्लैल, फिर रोजे को मुकम्मल कीजिए रात के शुरू हो जाने के एतबार से, इलल्लैल। अब ये जुमला आपकी खिदमत में अर्ज कर दूं, रोजा इंसान खोले कि ना खोले, रोजा तो खुद ब खुद खुल जाता है। अब इंसान अफ्तार करे ना करे, रोजा खत्म हो गए, आप खाइए या ना खाइए, अलबत्ता मुस्तहब है इंसान के लिए अफ्तार करना। मैं फिर ताकीद करता हूं कि कभी कभार वक्त घड़ी खराब हो सकती है, मुअज्जिन की घड़ी खराब हो जाए, हो सकता है मस्जिद की घड़ी में कोई फर्क हो जाए, एहतियात कीजिए रोजा खोलने में भी और रोजा बंद करने के वक्त में भी। बंद करने के वक्त में 10 मिनट का टाइम में आप 2 मिनट पहले उठ जाइए तो 12 के मानने वाले हैं, 12 पे आ जाइए। تو میں نے تو 10 سے اور آپ کو پیچھے کر دی، صلوات پڑھیں محمد و آل محمد. اصلاً یہ 10 منٹ آپ کے پاس جو ہیں یہ دعائے سحر کے لیے ہیں. اصلاً جو یہ 10 منٹ ہیں یہ دعائے سحر کے لیے ہیں. ٹھیک ہے شرعاً اس میں آپ پانی پی سکتے ہیں، لیکن ایسا نہ ہو کہ جب وقت داخل ہو اذان فجر کا، اس وقت میں اور آپ کھانے پینے والوں میں شامل کیے جا رہے ہوں. کیا مطلب؟ منہ چل رہا ہو اور آخری ذرہ غذا حلق کے اندر جا رہا ہو اور مؤذن کہہ رہا ہو ان اللہ و ملائکتہ. ٹھیک، اس لیے کہا گیا کہ یہ انساک کے وقت کا خیال کیجئے، تاکہ آپ حت الاحتیاط، آپ روزے کے وقت شروع ہونے پر نہ کھانے والوں میں شامل ہوں اور نہ پینے والوں میں شامل ہوں. اسی انداز سے روزہ کھولنے کا مسئلہ، روزہ کھولنے کے لیے ٹھیک ہے، میں فقہی مسائل کی تمام جو باریکیاں بیان نہیں کر رہا کہ جناب کس مرجع نے آپ کو سورج کے ڈوبنے کا عنوان بیان کیا، فتویٰ بیان کیا کہ احتیاط واجب بیان کیا، اس سے قطع نظر ایک عام مسئلہ بیان کر رہا ہوں. عام مسئلہ یہ کہ قرآن کہتا ہے ثم اتم الصیام الى اللیل، انسان روزہ مکمل کر رات کے شروع ہونے پر. رات شروع کب ہوتی ہے؟ جبکہ اندھیرا سورج کے ڈوبنے کے بعد غالب آ جائے، یا اس کی ایک تعریف کے مشرق کی طرف کی سرخی انسان کے سر پر سے گزر جائے. تو روزہ کھولنے کا وقت بھی واضح، البتہ مستحب ہے افطار کرنا عشاء کی نماز پڑھنے کے بعد. عشاء کی نماز پڑھنے کے بعد مستحب ہے. ویسے تو ہر مستحب میں ہمیں بڑا شوق رہتا ہے، اس وقت میں مستحب کے چھوڑنے کا شوق کیوں رہتا ہے؟ ہاں اگر طبیعت سے گراں گزر رہا ہو. کبھی کبھی ایسا ہوتا ہے کہ وہ خوشبو جو کھانے کی ہوتی ہے وہ انسان کو متوجہ کرتی ہے کون نماز پڑھے، اور اگر نماز پڑھتے بھی ہیں تو مغرب عشاء کی ایسی نماز اس میں آدھا دھیان نماز میں اور آدھا دھیان افطار کے سامان میں، تو اس سے بہتر ہے کہ انسان افطار کر لے پہلے. لیکن مستحب ہے کہ انسان افطار کرے عشاء کی نماز پڑھنے کے بعد، اور مستحب ہے کہ انسان افطار کرے کھجور سے. کہ کھجور سے افطار کرنے کا ثواب ہے کہ اس کی نمازوں کو 400 گنا زیادہ اجر و ثواب کی طرح خدا عطا کرتا ہے. ایک کھجور سے افطار کرنا دیکھا ماشاءاللہ، جیسے میں نے یہ حدیث پڑھی آپ نے سبحان اللہ کے جملے بلند کیے. جب میں کہہ رہا تھا کہ افطار مستحب عشاء کی نماز کے بعد، صلوات پڑھے محمد و آل محمد، میرا آپ کا مسئلہ ایک جیسا ہی ہے، میں آپ کی طرح کا ہی انسان ہوں، میں بھی جلدی کرتا ہوں، کھانے پینے کے معاملات میں مشکل ہے. لیکن مستحب افطار کرنا عشاء کی نماز کے بعد، اور مستحب ایک انسان افطار کرے کھجور سے افطار کرنے کا ثواب کتنا ہے؟ ثواب اتنا کہ آپ کی میری نمازوں کا ثواب 400 گنا بڑھ جاتا ہے. 400 گنا، میں سمجھ نہیں پا رہا تھا جو نمازیں پڑھ چکا اس کا ثواب بڑھ گیا، یا جو نمازیں پڑھوں گا کھجور کھانے کے بعد اس کا ثواب بڑھے گا. تو مجھے میرا عقیدہ بتاتا ہے کہ یہاں بھی بڑھے گا وہاں بھی بڑھے گا. کہ اگر سنت رسول کا احترام کیا جائے تو ماضی میں بھی فائدہ مند ہے اور مستقبل میں بھی فائدہ مند ہے. تو یہ تو بات تھی مسئلے کی، اب آئیے بڑی تیزی کے ساتھ بات کو آگے بڑھائیں. آج جو نماز بیان کرنی ہے، یہ نماز ہے روز قیامت کی سختی دور کرنے کی نماز. روز قیامت کی سختی دور کرنے کی نماز، ایک جملہ کافی ہے. روز قیامت کی سختی ہے کیا؟ جب وہ سمجھ میں آئے تو یہ نماز کا مقام سمجھ میں آئے گا. روز قیامت کی سختی اتنی کافی ہے کہ وہ ایک دن 50,000 سال کے برابر ہوگا. اس ایک دن کی شدید گرمی انسان کی کھوپڑی کو ایسے گرم کرے گی جیسے چولہے پر رکھی ہوئی ہانڈی ابلتی ہے. ایسے انسان کی کھوپڑی گرمی قیامت کو محسوس کر رہی ہوگی. इसलिए अल्लाह के रसूल ने रोजे की तारीफ बयान करते हुए इरशाद फरमाया, तुम्हें चाहिए कि कयामत की भूख और प्यास को याद करो रोजे की भूख और प्यास के जरिए से। तो ऐसे माह रमजान मुझे और आपको कयामत की याद दिलाता है, तो कोई ऐसी नमाज भी हो जो कयामत की सख्ती को कम कर दे या कयामत की सख्ती को खत्म कर दे। तो तीन फायदे बयान हुए। नंबर एक, कयामत की सख्ती कम हो जाती है जो अल्फाज रिवायत के हैं। कम से मुराद इंसान के लिए काबिल बर्दाश्त हो जाए या बिल्कुल खत्म हो जाए। नंबर दो, इंसान का चेहरा चांद की तरह चमकने लगे। नहीं, गौर कीजिएगा, जब शदीद गर्मी हो और परेशानी में हो तो आपका चेहरा बताता है कि आप किस परेशानी में हैं। चेहरा खुली किताब की मानिंद होता है कि इंसान पे जो कैफियत अंदर हो वो ब्लास्ट छुपाइए। लोग बड़े माहिर होते हैं, अपने अंदर के बात को छुपा लेते हैं, मगर फिर भी कहीं ना कहीं चेहरे पर जाहिर हो जाती है। इस इतना इत्मीनान कयामत के मैदान में हो कि चेहरा चांद की तरह चमक रहा हो। और तीसरा बड़ा अहम मसला, आखिर उम्र तक इंसान की अक्ल जायल न हो। आखिर उम्र तक इंसान की अक्ल जायल न हो, यूं कहिए आखिर उम्र तक इंसान हिजियान में ना पड़े। अगर कोई चाहता है कि आखिर उम्र तक अक्ल काम करती रहे, कयामत की सख्ती कम हो जाए और कयामत के दिन चेहरा चांद की तरह चमकता रहे, तो फिर कल इतवार का दिन है, संडे की नमाज सलवात पढ़े मोहम्मद वाले मोहम्मद, दो रकत नमाज, दो रकत नमाज कल पढ़ लीजिए। इसका तरीका, नमाज की नियत, नमाज हाजत, नमाज हाजत दो रकत कुर्बतन इलल्ला, कयामत की सख्ती कम करने के लिए, कयामत के दिन चेहरे को चांद की तरह बनाने के लिए, आखिर उम्र तक अपने अकल की हिफाजत के लिए कुर्बतन इलल्ला, सब जुमले कहिए, वरना सिर्फ इतना कहिए कुर्बतन इलल्ला। वो दो रकत नमाज जो इतवार के दिन बयान की गई वो पढ़ता हूं। और ये अल्लाह के रसूल की हदीस में नमाज बयान हुई कि दो रकत नमाज बहुत आसान है, हर रकत में अलहम्द के बाद एक मरतबा आयतुल कुर्सी है और एक मरतबा सूरह मुबारक अल आला है। दोनों रकतों में बिल्कुल एक जैसा ही मसला है, अलहम्द के बाद एक मरतबा आयतुल कुर्सी है। आयतुल कुर्सी हूं फीहा खालिदून तक पढ़िए तो फिर दोनों बातें कवर हो जाती हैं, अलियुल अजीम भी कवर हो जाता है और हम फीहा खालिदून भी कवर हो जाता है। दो रकत नमाज ये तीन फायदों के साथ इतवार के दिन हर इतवार को पढ़िए, या जब कभी इतवार को याद आ जाए, फिर कयामत याद आ जाए तो नमाज पढ़ लीजिएगा। और उसके बाद अब आइए नमाज के बयान के बाद, हमारी गुफ्तगू कल थी और एक ऐसी मंजिल पे आपको छोड़कर गया था, सूरह मुबारक अल मोमिनून, जिसमें परवरदिगार ने इंसान की खिलकत के मराहिल को बयान किया था। इंसान की खिलकत के मराहिल की दो किस्में, एक खिलकत जिस्म है, एक खिलकत रूह है। खिलकत जिस्म में तरतीब है कि पहले क्या बना, फिर क्या बना, फिर क्या बना। खिलकत रूह में कोई तरतीब नहीं है, खिलकत रूह में तरतीब नहीं है कि रूह की आंखें पहले बनी, रूह की जुबान बाद में बनी, रूह के हाथ बाद में बने। नहीं, जिस्म के बारे में तो आपको मिलेगा, इसलिए कुरान कहता सुम्मा अंशनाहु खल्कन आखर, सूरह मुबारक अल मोमिनून, फतबारक अल्लाहु अहसनुल खालिकीन। खुदा ने उस खिलकत को जब बयान किया तो अपनी शान खुद बयान की, फतबारक अल्लाहु, क्या बाबरकत है वो जात अल्लाह की जो बेहतरीन खल्क करने वाला है। गोया हर शय तो कोई भी बना ले, मगर इंसान बनाना खुदा के अलावा किसी के बस में। सलवात पढ़े मोहम्मद वाले। इंसान बनाना सिर्फ खुदा के बस में है, इसलिए खुदा ने उस अपने शाहकार को खास बयान किया। तो उसके बाद सुम्मा अंशानहु खल्कन आखर, सुम्मा इन्नकुम बादा ज़ालिकल मय्यतून, ये बात अभी आने वाली है। और रूह के बाद में लेकिन आइए एक और मसला कि जहां परवरदिगार ने सूरह मुबारक सजदा में, سورہ مبارکہ سجدہ میں ایک اور سلسلہ بیان کیا، اور یہ سورہ مبارکہ سجدہ کا وہ جملہ الذی احسن کل شیء خلقہ وبدا خلق الانسان من طین، اس نے شروع کیا، اس نے بہترین پروردگار، احسن کون وہ جس نے ہر شے کو خلق فرمایا اور شروع کیا، بدا شروع کیا، خلق الانسان انسان کو پیدا کرنا، اس سے من طین مٹی سے، ثم جعل نسلہ پھر اللہ نے اس کی نسل کو قرار دیا، من سلالت من ماء مہین، سورہ سجدہ آیت نمبر 8 تک پہنچا ہوں میں، ثم جعل نسلہ پھر اللہ نے انسان کی نسل کو قرار دیا کس سے، من سلالت چپکنے والے سے، کس سے، من ماء مہین ایک بہت حقیر سے پانی سے، مہین کہتے ہیں توہین سے نکلا ہوا لفظ، اہانت یعنی بالکل معمولی، کوئی قیمت نہیں، کیا قیمت ہوگی اس پانی کی جسے خدا نے مہین کے نام سے یاد کیا، اس پانی سے جو چپکنے والی کیفیت میں تھا، اس سے خدا نے انسان کی نسل کو قرار دیا، ثم سواہ پھر اس کو ایسا متوازن بنایا کہ ہر ایک شے بڑی مناسب ہے، بال ہیں تو مناسب ہیں، ناخن ہیں تو مناسب ہیں، کسی میں جان ہے تو مناسب ہے، کوئی بے جان ہے تو مناسب ہے، کوئی بڑھتا نہیں تو مناسب ہے، کوئی بڑھتا ہے اور کاٹ دیا جائے اور درد نہ ہو تو مناسب ہے، خدا نے ہر ایک شے کو اتنا متناسب بنایا کہ انسان اگر ایک مرتبہ آئینے کے سامنے کھڑے ہو کر اپنی شکل و صورت کو دیکھ لے تو خدا سمجھ میں آ جائے، ورنہ جس طرح دانت بنائے، اگر آنکھیں اس مقام پر ہوتی، اگر دانت یہاں پر ہوتے ہیں تو انسان کا چہرہ چہرہ حیبت ہوتا، چہرہ جمال نہ ہوتا، جب کبھی آئینے کو دیکھیے تو خدا کو یاد کیجیے خدا نے کیسا بنایا، ثم سواہ پھر اس نے انسان کو بنایا متوازن، اتنا متوازن بنایا کہ ایک ایک عضو بدن بڑا مناسب، وَنَفَخَ فِيهِ مِن رُوحِهِ پھر اس نے اپنی روح کو اس کے اندر ڈال دیا، ہم آ گئے بحث کرتے کرتے لفظ روح پر، روح سے لفظ کو آسان کیجئے، روح کسے کہتے ہیں، روح قرآن مجید میں تقریباً 20 مقامات پہ استعمال ہوا، لفظ روح کا استعمال قرآن مجید میں 20 مقامات پر، اور 20 مقامات میں ہر مقام پر ایک معنی میں نہیں ہے، بلکہ علماء تفسیر کے اعتبار سے روح کم از کم دو معنی میں استعمال ہوا، ایک معنی روح سے مراد روح الامین جبرائیل علیہ السلام، جیسے سورہ مبارکہ انا انزلنا میں تنزل الملائکۃ والروح فیہا بإذن ربهم من كل امر سلام هي حتى مطلع الفجر، یا روح کے معنی کیا ہیں، جبرائیل امین یا کوئی خاص خدا کی مخلوق جو فرشتوں سے ذرا مختلف ہے مگر خاص مخلوق، روح یہ الگ ہے، اور ایک مراد وہ روح سے مراد، جہاں آنے والے سوال کر رہے تھے اللہ کے رسول سے، یسألونک عن الروح، قرآن مجید میں تقریباً 7 مقامات پر ایسے سوالات کی آیات موجود ہیں، یسألونک عن المحیض، وہ آپ سے آ کر پوچھتے ہیں حیض والی خاتون کے بارے میں، یسألونک عن الاحلاء، وہ آپ سے آ کر پوچھتے ہیں چاند ہلال کے بارے میں، یسألونک ماذا ينفقون، وہ آپ سے آ کے سوال کرتے ہیں کہ کیا خرچ کریں، ایسے ایک سوال ہے یسألونک عن الروح، وہ آپ سے آ کر پوچھتے ہیں روح کی تعریف کیا ہے، روح کسے کہتے ہیں، تو کہیے قل کیا کہیے، الروح من امر ربی، روح میرے پروردگار کے حکم میں سے ایک حکم، تلوار پڑھیں محمد والے، روح کیا ہے، امر، اور جسم کیا ہے، خلق، جسم ہے خلق، روح ہے امر، خلق کو امر چلاتا ہے، امر کو خلق نہیں چلا سکتا، امر جو ہے بغیر خلق کے بھی رہتا ہے، دلیل چاہیے. اب آئیے ہم تلاش کرتے ہیں کہ کیا انسان کی موت جب ہوتی ہے تو کیا روح مرتی ہے یا صرف جسم مرتا ہے، روح باقی رہتی ہے. تو اس میں بہت سارے مقامات آیات کے ہیں، جن میں خاص جملہ سورہ مبارکہ سجدہ سے ہی میں بات کو آگے بڑھا رہا ہوں. الفاظ کیا ہیں کہ جہاں پر پروردگار نے ارشاد فرمایا آیت نمبر 11 میں، قل یتوفاکم ملک الموت الذی وکل بکم، حبیب کہیے کہ تمہیں وفات دیتا ہے کون؟ ملک الموت، لفظ وفات، وفات خوب، اب تو بہت کم استعمال ہوتا ہے، لوگ کہتے ہیں انتقال کر گئے، وفات پا گئے بہت کم استعمال ہوتا ہے، یا جاب حق ہو گئے، ہلاک ہو گئے، مر گئے. جو مر گئے ان کا ہم سے کیا تعلق، ہم تو نہیں مرتے. اس لیے مرتے وہ ہیں کہ جن کا عقیدہ مرا ہوا ہو، جن کا امام مردہ ہے ان کے اجسام مردہ ہیں، جن کا امام زندہ ہے ان کے عقائد بھی زندہ ہیں اور وہ بھی زندہ ہیں. صرف خطابت نہیں ہے، حقیقت ہے، حقیقت ہے. اس لیے کہ میرے الفاظ نہیں ہیں، یہ تو علامہ زمخشری نے کتاب کشاف القرآن تفسیر قرآن میں سورہ مبارکہ شورا کی آیت نمبر 23 کے ذیل میں اپنے راویوں کی سند کے ساتھ لکھا کہ اللہ کے رسول نے فرمایا قول مولا علی نہیں ہے، قول امام حسن نہیں ہے، قول امام حسین نہیں ہے. جو آپ کہیں مکتب تشیع کی بات ہو رہی ہے، یہ حدیث ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم ہے. اللہ مماتا علی حب آل محمد ماتا شہیدہ، آگاہ رہو جو انسان بھی آل محمد کی محبت پر مر گیا وہ شہید مرا ہے. اور شہید قرآن کی روح سے خدا کی بارگاہ میں رزق بھی پاتا ہے اور زندگی بھی رکھتا ہے، جس کا شعور عام انسانوں کو نہیں ہوتا. تو بات یہاں تک اس لیے بڑھ گئی کہ کہیں ذہن میں یہ نہ آئے کہ ہم اپنی بات کر رہے ہیں، اپنی بات نہیں کر رہے. جو بھی آل محمد سے محبت کرے، بس شرط یہ ہے کہ یہ نہ کہے کہ ہم بھی ان سے محبت کرتے ہیں، وہ بھی والے اور ہیں، ہم ہی والے ہیں، ہم ہی ان سے محبت کرتے ہیں. تو وہ جو بھی والے ہیں ان کا مسئلہ وہ مختلف ہو جائے گا. آل محمد کی محبت کا تقاضا یہ ہے کہ انسان پھر آل محمد کے دشمن سے براءت اختیار کرے. تو الفاظ کیا ہیں؟ وفات، وفات پورے قرآن مجید میں اتفاق ہے 14 مقامات پہ استعمال ہوا. وفات کا آسان ترجمہ اردو میں کیا ہے؟ میں نے آپ سے وعدہ کیا تھا تو وعدے کے بعد کیا ہوتی ہے؟ اس کی وفا. وفا کو عربی میں وفات بھی کہتے ہیں. تو کوئی وعدہ ہے جو انسان نے کیا ہے خدا سے، جب پورا ہو جائے گا تو وفات ہو جائے گی. وفات کا ایک ترجمہ یہ ہے کہ جیسے کبھی کبھی ہوتا ہے کہ پورے اعتبار سے انسان کے روح کے نظام کو فرشتہ اپنے کنٹرول میں کر لے، اسے وفات کہتے ہیں. فرشتہ انسان کے روح کے نظام کو پورے انداز سے کنٹرول میں کر لے، اس کو نظر روح بھی، روح کا نکلنا بھی کہتے ہیں، قبض روح، روح کا قبضہ کرنا بھی کہتے ہیں، کہ روح پر قبضہ کیا گیا، اور اسی کو وفات کہتے ہیں. اور پھر بہت آسان سا مسئلہ، موت کیا ہے؟ کل نفس ذائقۃ الموت، 3 مقامات کے قرآن میں استعمال ہوا، سورہ انبیاء ہو، سورہ آل عمران ہو، سورہ عنکبوت ہو. کل نفس ذائقۃ الموت، ہر نفس کو، ہر نفس کو، روح کو نہیں، ہر نفس کو موت کا مزہ چکھنا ہے. موت کیا ہے؟ جسم کا روح سے رشتہ ختم ہو جائے، یہ موت ہو گئی. تو روح گئی کہاں پر؟ ابھی سوال ایک اور مسئلہ کہ جو پروردگار نے ارشاد فرمایا سورہ مبارکہ الانعام میں، الفاظ کیا ہیں؟ الفاظ وَلَوْ تَرَىٰ اِذِ الظَّالِمُونَ فِي غَمَرَاتِ الْمَوْتِ आप देखते हैं कि जब जालिमों की मौत आती है, वो मौत की बेहोशी के आलम में होते हैं, मौत की कैफियत में होते हैं। वल मलाइका तो बांसे तो ऐदियहुम, और मलाइका उनके सामने हाथ फैलाते हैं और कहते हैं आखरेजू अनफुसकुम, अपने नफ्सों को हमारे हवाले कर दो। इसका मतलब है कि ये अलग हैं और उनकी जिस्म के साथ रूह अलग है, रूह हमारे हवाले कर दो। तो इंसान का जिस्म दफन हो जाता है, इंसान की रूह। क्या ऐसा मुमकिन है कि जिस्म अलग हो और रूह अलग हो जाए? आया कोई ये बात समझ में आती? सलवात पढ़े मोहम्मद वाले। वैसे तो मैंने कल भी आपसे कहा था, मैं सवाल आपसे करूंगा रूह के बारे में, रूह है क्या, आपके अंदर रूह मौजूद है या नहीं? है मौजूद, देखा है रूह को कैसी होती है? आपकी रूह तो माशाल्लाह खूबसूरत होगी ना, जिसकी रूह में खुशबू है विलायत आले मोहम्मद हो, खूबसूरत क्या होगी? वरना एक मुहावरा, जैसी रूह वैसे फरिश्ते, एक मुहावरा है, जैसी रूह वैसे फरिश्ते। तो खैर, रूह परवरदिगार की तरफ से एक नूरी मखलूक है, एक अम्र की कैफियत है और उसकी तारीफ नहीं हो सकती। इस पर 100 सवालात भी किए जाएं तब भी रूह की तारीफ मुमकिन नहीं है, कि जब जिस्म समझ में नहीं आया अभी तक तो रूह समझ में क्या आएगी। लेकिन रूह मौजूद है, रूह क्या है? मैंने आपसे पूछा कि जी आपने रूह को देखा, आपने जवाब दिया मैंने नहीं देखा, हालांकि ये मैं खुद तो रूह है। आप मस्जिद में आए, क्या मैं आज नहीं आ सका, मैं नहीं आ सका, मैं खाता हूं, मैं पीता हूं, मैं सोता हूं, मैं जागता हूं, ये जो अंदर से मैं बोल रहा है इसी का नाम तो रूह है। तो सो गया वो मैं कब बोलता है? ये सब की मैं खत्म हो जाती है जबकि रूह जिस्म से अलग हो जाए। और शायद मेरी बात खुद ब खुद पहुंच गई कि जब सो जाए तो अलग हो जाती है, इसीलिए शायद हजरत लुकमान ने अपने फर्जंद से फरमाया बेटा अगर मौत समझ में ना आए तो अपनी नींद समझ लेना, जिस दिन नींद समझ में आ गई मौत समझ में आ जाएगी। क्या मतलब? फिर दलील कैसे हो कि हम जब सोते हैं तो हमारी रूह जिससे अलग हो जाती है? दलील कैसे हो? आइए इसकी आसान दलील। जमाने बनी इसराइल में एक ऐसा जमाना गुजर चुका कौम बनी इसराइल में जबकि ख्वाब नहीं होते थे, तो ख्वाब बाकायदा खुदा की तरफ से नेमत करार दिए गए, जबकि लोग पूछते थे कयामत कैसे होगी, अरवा कैसे मशहूर की जाएंगी, क्या होगा, हमें समझ में नहीं आता। तो खुदा ने समझाने के लिए इंसानों को ख्वाब की नेमत अता फरमाई है। तो ख्वाब कयामत को समझने के लिए, न कि ताबीर ढूंढने के लिए। लोग ताबीर ढूंढते हैं, ख्वाब की ताबीर छोड़िए, ख्वाब के पैगाम को समझिए। ख्वाब दिखाए क्यों जाते हैं? कि इंसान समझे कि जिस्म यहां पर था, मैं वहां पर था, बगैर पासपोर्ट के, बगैर वीजे के, मैं आज करबला पहुंचा हुआ था बगैर पासपोर्ट। आप जाकर दिखाइए जरा, बगैर पासपोर्ट के, बगैर वीजे के जाकर दिखाइए। आप जा नहीं सकते जब तक कि आपके पास सफरी वसाइल मौजूद न हो। जिस्म का मसला, जिस्म जाएगा तो सफर के वसाइल चाहिए, और रूह जाएगी तो सिर्फ मोहब्बत अहले बैत चाहिए, वरना किसी की रूह कहीं जाती है, किसी की रूह कहीं जाती है, जिसका जहां का ख्याल हो वहीं वो जाती है। तो हालत ख्वाब में इंसान ऐसे अलग हो जाता है अपने आप से, मैं अलग हो गया। अब आप उससे क्या कहते हैं, मौलाना मैंने ख्वाब में देखा, कसम ब खुदा, कसम ब खुदा, जब आप ये जुमला मुझसे कह रहे थे आप मुझे बताएं आप देखते कहां से हैं? आंखों से, सोते हुए तो आंखें बंद थी, फिर देखा किस से? सलवात पढ़े मोहम्मद वाले मोहम्मद, आगे तो बंद। आप मुझसे क्या कहते हैं मौलाना मैंने ख्वाब देखा? ख्वाब कैसे देखा आपने? आंखें तो बंद थी। क्या ख्वाब आते ही आंखें बंद होने के बाद हैं? जो आंखें खुली ख्वाब आए तो फिर कहीं और हिसाब किया जाता है। ख्वाब तो होते ही वो हैं जो आंखें बंद हो तो इंसान को आते हैं, तो आंखें बंद हैं, जिस्म नहीं देख रहा। अगर रूह
देखने के लिए जिस्म की मोहताज होती
तो आंखें खुलने पर ही ख्वाब मुमकिन था।
अगर रूह कुछ खाने के लिए, चलिए मसला दरमियान में आ ही गया कि अगर कोई हालत है रोजा में इंसान भूले से खा ले
तो पूरी पूरी बिरयानी की प्लेट खा लीजिए, रोजा भी है बिरयानी भी खा लीजिए, मगर शर्त है भूलने का मसला। सलवात पढ़े मोहम्मद वाले मोहम्मद, शर्त है भूलने। हालत ख्वाब में
एक शख्स है जो मौला की बारगाह में पहुंचा है और कहता है मौला फलां शख्स जो है वो मुझसे अजीब बात कहता, मुझे आपके बारगाह में उसकी FIR कटवानी है। क्या मसला कहता है वो? कहता है कि उसने हालत ख्वाब में मेरी महरम के साथ बुरे अमल को अंजाम दिया।
हालत ख्वाब में वो मुझसे कहता है।
इमाम ने इरशाद फरमाया ख्वाब की बुनियाद पर तो सजा नहीं कायम की जाती है।
अगर वो ख्वाब की बात करता है तो ख्वाब की बुनियाद पर
जो शरअन दियत वाजिब नहीं होती है, हद जारी नहीं होगी।
कहता है मौला मगर मुझे तो उसको जरूर सजा दिलवानी है।
इमाम ने उसके दिल रखने के लिए फरमाया अच्छा बुलाओ उसे
और बुलाकर धूप में खड़ा करो,
ऐसे वक्त में जबकि साया पड़ सकता हो उसका जमीन पर, जब उसे खड़ा करो, जब साया जमीन पर पड़े तो साये पर कोड़े मार देने।
ये मसला शायद किसी एक हद तक रूह को समझाने के लिए
कि इंसान के साथ रूह कैसे है, जैसे साया हो, जैसे साया हो, ना तो अंदर पूरा है ना बाहर पूरा है, इंसान के साथ साथ चलता है
और इतना ही काफी है।
इंसान का सर सजदे में बाद में जाता है, इंसान के साया का सर सजदे में पहले चला जाता है।
रूह क्या है इंसान की?
बहुत आसान लफ्जों में मैं फलसफियाना अंदाज में या मंतिकी एतबार से रूह की बहस में जाऊं,
हिकमत मुतालिया बयान करूं,
मुल्ला सदरा के अल्फाज बयान करूं कि रूह मुजर्रब है यानी नाकाबिल तकसीम है। जिस्म काबिल तकसीम है, आंखें अलग, कान अलग, जुबान अलग, हाथ अलग,
मगर रूह काबिल तकसीम नहीं है, मुजर्रब है। रूह की आंखें अलग नहीं हो सकती,
रूह अंधी नहीं होती, वरना अंधे इंसान कभी ख्वाब ना देखते।
ख्वाब देखने के लिए बीना होना शर्त नहीं है कि
इंसान की बीनाई सलामत हो, वही ख्वाब देखता नहीं।
और बहुत गौर कीजिए, आप वैसे नहीं खा सकते, आपकी तबीयत खराब है,
आइसक्रीम आपने बंद की हुई अपने लिए, मगर हालत है ख्वाब में। अगर रोजे की हालत में आप ख्वाब में हो और ख्वाब में कुछ खा रहे हो तो रोजा भी सलामत है कि नहीं? सलवात पढ़े मोहम्मद वाले मोहम्मद। तो रूह के दो माना इस्तेमाल हुए, एक फरिश्ता खास या जिब्राइल अमीन,
एक रूह अमरे परवरदिगार,
रूह मुजर्रब है। अब आपसे मैं सवाल करता हूं, मुझे बताइए कि जब इंसान अपनी आंखों से पूरी मस्जिद को देखता है, पूरे बाहर के मंजर को देखता है, पहाड़ को देखता है, कभी समंदर को देखता है, कभी दरख्तों को देखता है, और सारे के सारे मनाजिर कहां महफूज होते हैं, क्या इसकी डिस्क इतनी बड़ी है इंसान के दिमाग की कि वहां महफूज हो जाए,
या कोई और पीछे रिकॉर्डिंग रूम मौजूद है कि जहां इतनी वुसअत है, इतनी वुसअत है कि इंसान अपनी जिंदगी में 400 किताबें पढ़ ले, ये कहां महफूज हो रही है? वो है क्या चीज?
महफूज करता कौन है? करता कौन है? इंसान का दिमाग नहीं।
अब आइए मिसाल में आसान सी दूं, क्या मिसाल दूं? देखिए मेरा दिमाग ये जाहिरी जो ये इसको आप कहते हैं उर्दू में भेजा कहते हैं ना, गालिबन मगज कहते हैं, और अगर मगज में कुछ भेजा हुआ पहुंच जाए तो भेजा भी कहते हैं, ठीक। तो ये क्या है मेरे दिमाग में? ये मगज है। मगज की एक लिमिट है, एक हद है।
अभी पूरी बहस हो सकती है नफ्स पर, अक्ल पर, रूह पर, दिमाग पर, लेकिन छोटी सी मिसाल कि ये एक गिलास है, इसमें एक इसका मखसूस उनवान है,
यानी क्या मतलब? इसमें इतना पानी आ सकता है कि जहां तक इसकी सतह बनी हुई है, इससे ज्यादा पानी इसमें नहीं आ सकता। आ सकता है? नहीं आ सकता। क्यों नहीं आ सकता? कि अक्ल कहती है सगीर पर कबीर का इतलाक नहीं हो सकता, छोटी चीज में बड़ी चीज अंदर समा नहीं सकती। बड़ी चीज के लिए कोई बड़ा ज़र्फ चाहिए।
बचपन से लेकर अब तक आपके पास जितनी मालूमात हैं उसके लिए आपको भी बड़ा ज़र्फ चाहिए।
ये ज़र्फ असलन जिस्म नहीं है, ये इंसान की रूह है। इसलिए इमाम जाफर सादिक अलैहिस्सलाम की बारगाह में इमाम इरशाद फरमाते हैं, जब पूछा गया मौला से, बहुत मशहूर रिवायत आपने हजार हा मरतबा सुनी है, पूछा गया मौला से, मौला बताइए कि क्या खुदा इस बात पर कादिर है कि पूरी कायनात को किसी अंडे के हजम के बराबर वजूद में समो दे, मगर ऐसे कि ना तो कायनात का हजम छोटा हो ना अंडे का जर्फ बड़ा हो। इमाम फरमाते हैं अंडा तो बहुत बड़ा है, खुदा इस बात पर कादिर है, खुदा इस बात पर कादिर है, मगर इमाम के इस फरमान का मतलब ये हरगिज नहीं है। कि इमाम का सारा इल्म इस एक सवाल के जवाब में आ गया, इसलिए कि इमाम फरमाते तकल्लमु नास अला कदर उकूलिहिम, इंसानों से बात करो उनकी अक्ल की मकदार देखकर। सवाल करने वाला ये समझ सकता है जो इमाम ने फरमाया कि खुदा इस बात पर कादिर है कि इन तमाम तर दुनिया को, कायनात को एक मसूर की दाल के दाने के बराबर जर्रे में समो दे। न कायनात छोटी हो न जर्रा बड़ा हो, न कायनात छोटी हो न जर्रा बड़ा हो। कहता कैसे मुमकिन? मैं देखो आसमान को, आसमान देखा, आंखें बंद करो, अब देखो तुमने जो देखा अंदर महफूज है कि नहीं है। इसी का नाम तो ख्वाब सलवात पढ़े मोहम्मद वाले। आंखें बंद करके समझो कि जो देखा अंदर महफूज है कि नहीं है। तो असलन इंसान की सारी मालूमात का खजीना इंसान की रूह है। इसलिए जब इंसान सो जाए तो फिर वो आलिम नहीं रहता, सो गया, उससे मसला पूछिए तो सो रहा है, जब तक उठेगा नहीं बताएगा नहीं। भाई क्या मतलब? दिमाग साथ में है, दिमाग साथ में है, आंखें साथ में है, जुबान साथ में, मगर सो रहा है। सोने का मतलब रूह इससे अलग है। जब रूह अलग है, जब तक रूह वापिस नहीं आएगी बताएगा नहीं। बताएगा कब? जबकि रूह वापिस आएगी। इसका मतलब है कि मालूमात असल का मौजूद है, महफूज कहां पर है? रूह के पास। अब हम वहां तक पहुंच गए जहां तक इंसान को तलाश करते करते हमें आना था, और अभी उस मंजिल पर कि रूह इतनी उम्दा और हसीन है कि इन्नल अबरारा यशरबूना, उसी रूह की कैफियत में आले मोहम्मद की तारीफ बयान की जा रही है। इंसान की दो किस्में, एक इंसान शाकिर, एक इंसान काफिर। इंसान शाकिर कौन, इंसान काफिर कौन? काफिर को पहले बयान किया, इन्ना आतदना लिल काफिरीना सलासिला व अगलालों व सईरा, तीन अजाब काफिर के लिए और बाकी तमाम नेमतें मोमिन के लिए। ये इत्तफाक है कि मोमिन के लिए जब इस्तेमाल किया तो इन्नल अबरारा यशरबूना मिन कासिन काना मिजाजुहा काफूरा, और इत्तफाक है कि आयत नंबर 5 से पंजतन की सना का आगाज हो रहा है। इन्नल अबरार, अल्लाह अकबर, या रसूल अल्लाह, इन्नल अबरारा, अबरार जमा है बर्रुन की, और बर्रुन सिफते मुशब्बा है बिर से, और बिर कहते हैं नेक काम को, जो नेक काम करने वाला उसे बर कहते हैं, खुद नेक काम को बिर कहते हैं। जेर जबर में बड़ा फर्क होता है, जेर हो तो ये मस्दर हो जाए, जबर हो तो फिर ये मौसूफ करार पाए सिफते मुशब्बा के साथ, यानी कि अलबर, नेक काम करने वाले। कुरान मजीद ने नेक काम के हवाले से दो मकामात पर तस्करा किया है, आज इशारा कर रहे हैं
روٹی کا تذکرہ بھی آئے گا، وہ 300 جو جو میرے مولا لے کر آئے، اور سیدہ فاطمہ کو زہرا سلام اللہ علیہا میں سے تھی، اس سے پہلے لفظ بر کو مکمل کر لیں تاکہ آیت آہستہ آہستہ واضح ہو جائے. یہ ایک طریقہ ہے کہ جب بیان کیا پروردگار نے کہ انا ہدیناہ السبیل اما شاکرا و اما کفورا، شاکر کو پہلے بیان کیا تھا، کافر کو بعد میں، اور تفصیل بیان کرتے ہوئے کافر کو پہلے رکھا اور شاکر کو بعد میں رکھا، اس لیے کہ کافر کے لیے 3 ہی کافی تھے اور شاکر کے لیے تفصیل تھی، تو اس لیے پہلے آیا انا اعتدنا للکافرین سلاسلا و اغلالا و سعیرا، پھر کا ان الابرار یشربون، تو یہ کون نیک لوگ ہیں، نیکی کہتے جسے. خیر یہ بھی ایک طویل بحث ہے، میں اس کو بہت مختصر کروں تو 2 جملے استعمال کروں. آئیے پہلے ہم چلیں سورہ مبارکہ البقرہ کی آیت نمبر 177 میں، تاکہ یہ سمجھ میں تو آئے کہ یہ نیکی ہے کیا. لیس البر، الفاظ کہیں لیس البر ان تولوا وجوہکم، نیکی نہیں ہے یہ، ان تولوا کہ تم موڑ دو، وجوہکم اپنے چہروں کو، من قبل المشرق والمغرب، مشرق اور مغرب کی طرف، یہ نیکی نہیں ہے کہ دن بھر تو اور سارے کام کرتے ہو، جیسے ہی نماز کا وقت ہو یہ سجدہ دیکھتے ہیں، اپنے چہرے کو فوراً موڑ دو مشرق اور مغرب کی طرف، نہیں. وَلَكِنَّ الْبِرَّ مَنْ آمَنَ بِاللَّهِ، اصلاً نیکی کیا ہے، اللہ پر ایمان لانا، روز آخرت پر ایمان لانا، ملائکہ پر ایمان لانا، کتابوں پر ایمان لانا، انبیاء پر ایمان لانا، وآت المال علی حبہ، اور خدا کی محبت میں مال بانٹتے ہوئے چلے جانا، ذوی القربا کس کو، قرابت داروں کو، والیتاما یتیموں کو، والمساکین مسکینوں کو، وابن السبیل اور بیچارے ہو جانے والے مسافروں کو، والسائلین اور مانگنے والوں کو، سر رقاب اور غلاموں کو آزاد کروانے کے لیے مال کو خرچ کرنا، وہ اقام الصلاۃ پھر نماز قائم کرنا، وہ آتا زکات پھر زکات کا ادا کرنا، والموفون بعہدہم اور اپنے عہد کو پورا کرنا، اذا عاہدوا والصابرین فی الباساء والضراء اور صبر کرنا مشکل حالات میں آسان حالات میں، وحین الباس اور شدید ترین مشکل حالات میں، اولائک الذین صدقوا یہی سچے لوگ ہیں، وَأُولَئِكَ هُمُ الْمُتَّقُونَ ان کو ہی تو متقی کہتے ہیں، جب یہ متقی ہوں گے تو وہ امام المتقین ہوں گے، یا یوں کہیے امام المتقین سے میرا آپ کا رشتہ کب قائم ہوگا، جبکہ ہم متقی ہو جائیں گے. تو ہم متقی ہو جائیں کب، جبکہ لَيْسَ الْبِرُّ نیکی سمجھ میں آ جائے. اور آخری بات، لن تنالوا البر حتى تنفقوا مما تحبون، تم ہرگز، سورہ مبارکہ آل عمران آیت نمبر 92، تم ہرگز ہرگز نیکی تک نہیں پہنچ سکتے جب تک کہ اپنی پسندیدہ چیز خدا کی راہ میں خرچ نہ کر دو. میں تو خدا کو وہ دیتا ہوں جو میرے کام کا نہ ہو، صلوات پڑے محمد و آل محمد، بچ گیا ہے. بڑا نیک انسان ہے، جب کھانا افطار کا بچ جاتا ہے تو کہتا ہے لاؤ کسی غریب کو دے دو، کوئی خاک روب ہو، کوئی باہر صفائی کرنے والا، کوئی لیبر باہر بیچارہ بیٹھا، اس کو دے دو، کم از کم اس کا پیٹ بھر جائے گا. کوئی ڈسٹ بن بھرتے آپ نے پیٹ بھر دیا تو آپ کے نزدیک دونوں برابر ہو گئے، کھانا ضائع ہوتا آپ نے پیٹ میں ڈال دیا. کیا کبھی اگر کوئی آپ کے ساتھ یہ جملہ استعمال کرے کہ آپ کو برداشت ہوگا، یہ نیکی ہے کوئی، یہ نیکی نہیں ہے، یہ دل کے بہلانے کو غالب یہ خیال اچھا ہے اور کچھ بھی نہیں، یہ نیکی نہیں ہے. نیکی کیا، لن تنالوا البر حتى تنفقوا مما تحبون، جو تم پسند کرتے ہو. آپ کس سے روزہ کھولتے ہیں، کہ میں تو روح افزا کے شربت سے کھولتا ہوں، پلائیے اسے. آپ کیا کھانا پسند کرتے ہیں، کہ مجھے تو پیزا بہت پسند ہے، مطلب کھلائیے اسے.
ये क्या बात हुई कि जो खुद ना खा सके, जो घर वाले ना खा सके, ज्यादा हो गया तो लाओ इसे अल्लाह के नाम पर दे दे। अल्लाह से ताजा मांग रहे हो, अल्लाह के नाम पर बचा हुआ दे रहे हो। मैं यूं कहता हूं कि इंसान जब अल्लाह से मांगता है तो सखी हो जाता है, झोली फैला के मांगता है, और जब अल्लाह को देता है बखील हो जाता है, गिन गिन के देता। सलवात पढ़े मोहम्मद वाले। मुझसे आज तक किसी ने मसला नहीं पूछा, मौलाना अफतारी में कितने पाव खाना चाहिए। मुझसे आज तक किसी ने मसला नहीं पूछा, मौलाना अफतारी में कितने पाव चावल खाने चाहिए। मगर जो फिदिया पूछता है, मौलाना कितने पाव दूं तो एक रोजे का फिदिया हो जाएगा, तो खुदा को देते हुए तो पाव पूछ रहा है, हिसाब कर रहा है, और खुदा से लेते हुए बेहिसाब मांग रहा है। लेकिन बहरहाल खुदा खुदा मेहरबान है, फिर भी दिए चला जाता है। इंसान चाहे उसके नाम पर खर्च करे न करे, खर्च करेगा तो सखी हो जाएगा, जो सखी होगा तो आले मोहम्मद के दर की मोहब्बत उसके दिल में जागुसी हो जाएगी। और आज ऐसी बीवी का तस्करा है, जिस बीवी का इसमें गिरानी बड़ा सा गैर मशहूर अंदाज में रहता है, खैज़ोरान, खैज़ोरान। बाद लोग खीजदान पढ़ते हैं इसको, ये असल लफ्ज है खैज़ोरान। खैज़ोरान असलन एक ऐसे पौधे का नाम है, ऐसे घास का नाम है जो मिस्र और उसके करीब के इलाकों में पाई जाती है। ये खास खुशबू रखती है और ये बहुत तेजी के साथ बढ़ती है। कहते हैं इसमें बहुत तवानाई और खुराक ज्यादा होती है, यानी ऐसी घास या ऐसे पत्ते जो खाए जाते हैं, जैसे आपके यहाँ पालक के पत्ते खाए जाते हैं, बाद साग और पत्ते खाए जाते हैं, ऐसे वो एक खास सब्जी है, बस शक्लें पत्तों की निकलती है, इसको कहते हैं खैज़ोरान। और ये इसमें गिरामी है हजरत इमाम जवाद अलैहिस्सलाम की वालदा का। आपके अलकाबात इसके अलावा भी हैं, और अल्लाह के रसूल ने अजीब अंदाज में याद किया इस मौजमा को, फरमाते हैं बे अबी इब्नो खियरत इनाए अन्नौबिया, मेरे बाप कुर्बान, बे अबी मेरे बाबा कुर्बान, उस पर मन, उस पर इब्नो जो के बेटा है, किसका, खैरतुल इमा कनीजों में मुंतखब कनीज का, अल नौबिया जिसका ताल्लुक नौबिया से, असबी का। और ये नाम सभी का इस्तेमाल हुआ, ये भी इमाम अलैहिस्सलाम की वालदा के नामों में एक और मारूफ नाम है। शेख मुफीद ने, अल्लामा मजलिसी ने इस नाम को लिखा, इमाम जवाद की वालदा का नाम सबीका, सबीका अल नौबिया या अल कब्तिया, मारिया किप्तिया के एतबार से अल किप्तिया। इसमें इख्तलाफ है कि ये नौबिया कौन सा इलाका है। नौबिया वही इलाका है जहां जनाब फिजा थी, जहां की आजकल ये मकाम नौबा सूडान में शामिल किया जाता है, उस जमाने में ये अफ्रीका और मगरिब में शामिल था, मगरिब ने अलजाए, तो उस एतबार से नौबा फिजा का इलाका या किब्तिया हजरत मारिया किप्तिया का इलाका, वहां से इनका ताल्लुक है, जिनका जनाबे सबीका खातून था। सबीका खातून का नाम है खैज़ोरान। तर्जुमा आपने सुन दिया, सबीका का तर्जुमा क्या है वो भी आपने कल सुन दिया। जहां बहुत निचोड़ा जाए कि बाकी चीजें अलग हो जाए, खालिस रह जाए, उसे सबीका कहते हैं। जहां खालिस को अलग कर लिया जाए गैर खालिस से, उसको सबीका कहते हैं। और खैज़ोरान का तर्जुमा आपने सुन लिया। अब उसके अलावा आपके और नाम भी हैं, आपको ताहिरा भी कहते हैं, आपको मुताहिरा भी कहते हैं, और आपको रेहाना भी कहते हैं। रेहाना खुशबू रखने वाली जात, ताहिरा और मुताहिरा तो आपके इल्म में है। तकहीर से जिनका ताल्लुक हो, जिनकी गोद में इमाम मासूम की आमद हो, वो ताहिरा भी हैं और मुताहिरा भी हैं। सलवात पढ़ ले मोहम्मद वाले।
اور یہ اب تک جو آپ نے آئمہ کے امہات کے بارے میں تعریف سنی، آپ نے یہ اندازہ کیا کہ آئمہ کی والدہ نے بعد میں آنے والے امام کے لیے شریک حیات کا انتخاب کیا. یہ صرف تاریخ کا بیان ہی نہیں ہے بلکہ ایک تحریر بھی ہے، یعنی امام کی ماں اپنے بیٹے کے لیے ان کی شریک حیات کا انتخاب کر رہی ہیں، اور امام کی ماں کا انتخاب اتنا عمدہ ترین ہے کہ خود امام وقت کے آمد کے لیے اس خاتون کا انتخاب کیا، حضرت نجمہ خاتون نے. نجمہ خاتون آٹھویں امام کی والدہ، تو آٹھویں امام کی والدہ نے انتخاب کیا آٹھویں امام کے نکاح کے لیے. کس کا؟ جناب سبیکہ خاتون. سبیکہ خاتون، اور یہ امام الرضا علیہ الصلوۃ والسلام کے نکاح میں بی بی کی آمد. اور خدا نے اس طرح سے حسن و جمال کے ساتھ زہد و تقویٰ بھی عطا فرمایا کہ جس کی تعریف سرکار ستویہ مرتبت نے کی ہو، یعنی اللہ کے رسول نے اپنے ہی نے حیات میں جناب سبیکہ خاتون کی تعریف بیان کی. میرے باپ قربان ہو جائیں اس فرزند پر جو بیٹا ہوگا اس منتخب شدہ کنیز کا، اس کا نام سبیکہ اور علاقہ نودیہ، کہ وہ اسمہو اسمی، کہ اس کا نام میرے نام پر رکھا جائے گا. آٹھویں امام کا نکاح جب منعقد ہوا تو جس طرح اور نکاح منعقد ہوئے، آپ جانتے ہیں کہ پروردگار نے کچھ ایسے حالات و واقعات بھی مشاہدے کے لیے ہمارے لیے رکھ دیے کہ نکاح تو اور بھی ہوئے، سرکاری بیٹیاں بھی امام کے نکاحوں میں آئی ہیں، مگر کسی سرکاری بیٹی کو خدا نے صاحب اولاد نہیں کیا. تم بیٹی دے سکتے ہو امام کے لیے، مگر بیٹی سے خدا امام وقت کی آمد کو ممکن بنا، یہ خدا کے ہاتھ میں ہے. کس کے ذریعے سے؟ ورنہ ام حبیبہ ام فضل، یہ کس کی بیٹیاں ہیں؟ بادشاہ وقت کی بیٹیاں ہیں. یہ دو اماموں کے نکاح کے واقعات ہیں، اور یہ امام رضا علیہ السلام کے نکاح میں جناب سبیکہ خاتون کی آمد، اور خدا نے آپ کو صاحب اولاد کیا. ایک ہی اولاد ہے آپ کی، آٹھویں امام کی ایک ہی اولاد ہے، اور وہ اولاد نویں امام کی شکل ہے. اب خالی ایک جملہ، اگر آٹھویں امام کی ایک ہی اولاد ہے اور وہ اولاد ہے امام جواد، امام تقی علیہ الصلوۃ والسلام، تو پھر یہ رضوی سادات کہاں سے آ گئے؟ یہ سوال ہے. اس سوال کا جواب یہ ہے کہ اگر آپ اردو زبان کی کتاب 14 ستارے ملاحظہ کیجئے تو آپ کو سوال کا جواب مل جائے گا. میں عربی کتاب کا حوالہ دوں تو آپ کہیں گے وہ عربی کتاب کہاں ملے گی، وہ چھوڑ دیجئے، جو آپ کے میرے گھر میں رہتی تھی کبھی. اب کیا کیجئے کہ وہ معصومین کے حالات و واقعات کی کتابیں گھر میں ہوتی ہی بہت کم ہیں. 14 ستارے مولانا کراروی علی اللہ مقام و کتاب، اس میں واضح طور پہ لکھا کہ چونکہ امام رضا علیہ السلام کی نسبت سے کوئی اپنے آپ کو رضوی کیسے کہلواتا، سب جوادی تھے یا تقوی تھے، تو علماء نے اس بات کے لیے سادات کو متوجہ کیا کہ امام غریب الغربہ کو یاد کرتے ہوئے اپنے آپ کو رضوی کہلائیں. تو جتنے رضوی سادات ہیں اصلا وہ جوادی اور تقوی سادہ. سلوات پڑھے محمد والے، جتنی جو اولادیں چلی ہیں آٹھویں امام کی وہ نویں امام سے چلی ہیں، تو ہر امام سے نسبت پانے والا وہ نویں امام کی اولاد، پھر بعد میں آٹھویں امام سے منسوب ہوگا. تو جوادی یعنی امام جواد کی اولاد، یا تقوی امام تقی علیہ السلام کی اولاد. بات بڑی آسان سی ہے کہ بہت مشکل حالات سے آٹھویں امام کے دور کے، آپ کو معلوم ہے کہ امام کو جب مدینے سے طلب کیا گیا تو مدینے میں اس وقت جناب سبیکہ خاتون حیات، میرا نواں امام تقریباً 5 سال کا سن ہے، اور آٹھواں امام رخصت ہوتے ہوئے سب گھر والوں کو جمع کر رہا ہے اور فرماتے ہیں مجھے جی بھر کے دیکھ لو کہ دوبارہ تمہیں دیکھنے کو نصیب نہ ہوگا یہ چہرہ. کیوں؟ رخصت ہو رہے تھے مولا، جیسے مولا حسین رخصت ہوئے
مدینے سے کربلا جاتے ہوئے، ایسے میرا آٹھواں امام رخصت ہوا مدینے سے خراسان آتے ہوئے، فرماتے تھے مجھ پر گریا کر لو، سب کے سب گھر والے جمع ہیں آنسو بہاتے ہیں، سبھی کا خاتون کی حالت کہ ان کے وارث ان کے شوہر نامدار رخصت ہو رہے تھے، رونے والوں ایسے میں میرے آٹھویں امام نے اپنے بیٹے پانچویں نویں امام کو دیکھا، پانچ سال کا سن ہے، دیکھا سر سے چھوٹا سا امامہ اتار کر زمین پہ رکھ دیا، اپنے گریبان کو چاک کیا، اپنی آستین کو پلٹ لیا اور سر پر مدینے کی مٹی ڈال کے روتے تھے، آٹھویں امام نے سینے سے لگا لیا، بیٹا جواب یہ کیا کر رہے ہیں؟ تو رو کے فرماتے ہیں بابا جسے اپنے یتیم ہو جانے کا یقین ہو گیا ہو وہ سر پر خاک نہ اڑائے تو کیا ہوا غربتا، میرا مولا رخصت ہو گیا، میں کہوں گا اس سبی کا بیوی آپ کے شوہر کو زہر دیا گیا، آپ کے سر کا سایہ شہید کیا گیا، مگر وہ خراسان میں اور آپ مدینے میں، بیوی بڑا یاد آئے ہوں گے، خوب ماتم کیا ہوگا، لیکن بیوی خدا نہ کرے ایسا وقت کسی پر آئے جیسا رباب پر آیا تھا، قبر حسین سے لپٹی ہوئی روتی تھی، جناب زینب نے فرمایا چلیے بھابھی قافلہ مدینے واپس جا رہا ہے، تو فرماتی تھی شہزادی میں مدینے جا کر کیا کروں گی، ارے میری گود کا پلا بھی یہی رہ گیا، میرے سر کا سوارث بھی یہی رہ گیا، ارے سب چلے جاتے مگر رباب کو قبر حسین کے لیے ہوا غربت، میں کہوں گا بی بی سبھی کا آپ کے شوہر کو زہر دیا گیا، آٹھواں امام شہید ہو گیا، غربت میں شہید ہوا، انگوروں میں زہر دیا گیا، لیکن بی بی آپ نے اپنے شوہر کے کٹے ہوئے سر کو نہیں دیکھا، آئے رباب سے سلام ہو، لاشے حسین کو پامال لکھا، سر حسین کو نک، اللہ لعنة اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا حی منقلبا ینقلبون، بار اللہ واسطہ محمد و آل محمد کا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول و مقبول فرما، بار اللہ واسطہ محمد و آل محمد کا پروردگار، جناب الرباط کا واسطہ، لاشہ حسین کی غربت کا واسطہ، امام غریب الغربہ کا واسطہ، پروردگار جتنے پردیش میں بیٹھے ہوئے مومن دعا مانگ رہے ہیں، آٹھویں امام کا وعدہ ہے جو میری زیارت کو آئے گا، میں اس کے تین مشکل مقامات پہ شفاعت کے لیے آؤں گا، پروردگار مجھے اور آپ ہم سب کو امام رضا کی زیارت نصیب ہو، پروردگار امام رضا علیہ الصلوۃ والسلام کا واسطہ، جناب سبی کا خاتون کی شفاعت نصیب فرمائے، پروردگار ہمارے والدین کو بخش دے، ہمارے والدین کے والدین کو بخش دے، ہمارے اہل و عیال کو بخش دے، تمام مومنین مومنات کو بخشش عطا فرما دے، بار اللہ واسطہ محمد و آل محمد کا کوئی غم نہ دے سوائے غم آل رسول کے، امام زمانہ علیہ الصلوۃ والسلام کے ظہور میں تعجیل فرما، اور ہم سب کو امام علیہ الصلوۃ والسلام کے اپنا ترین خدمت گزاروں میں شامل فرما، آج خاص طور سے دو سال مکمل ہو رہے ہیں مولانا سید ہاشم رضا جعفری مرحوم آل اللہ مقامہ کو انتقال کیے ہوئے، مرحوم کے بلند درجات کے لیے فاتحہ کی تماس، بسم اللہ الرحمن الرحیم، سورہ فاتحہ کے اور تماس، آج کی افطار کا انتظام برادر جناب مسرور رضوی اور برادر جناب ظفر اسماعیل نقوی جانب سے تھا، ان کے مرحومین سید محمد حسن اور سیدہ صفیہ خاتون، سیدہ کنیز زینب، سیدہ عزیز زینب اور سید جاوید حسن، سید اندلیب زہرا، سید ناصر حسین نقوی، سیدہ شہر شہبانو رضوی، سیدہ زینت فاطمہ اور سید رضا محمد، اور خاندان کے تمام مرحومین کے لیے، حاضرین ناظرین سامعین کے تمام مرحومین کے لیے، تمام شہداء ملت کے لیے، تمام علماء اعلام مراجع عظام المرحومین کو یاد فرماتے ہوئے، رحم اللہ من قرأ الفاتحہ، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم. إياك نعبد أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. ربنا تقبل منا إنك أنت السميع العليم بجاه محمد وآله المعصومين برحمتك يا أرحم